यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म कमला रसाइली। समाचारको शुरूमा प्रमुख समाचार। सत्तारूढ़ दलका शीर्ष नेताबीच मन्त्री परिषद विस्तार र मुलुकको समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल। रसुवाको कोलडाँडामा पहिरोले घर पुरिदा 4 जना बेपत्ता। नेपालमा आज थप 3,075 जनामा कोरोना भाइरस संक्रमण पुष्टि। संक्रमित 33 जनाको मृत्यु, 2,126 जना संक्रमण मुक्त। विक्रम सम्बत 2080 सालसम्ममा प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज स्थापना गर्ने स्वास्थ्य मन्त्रालयको योजना। र अफगानिस्तान बाट सबै अमेरिकी नागरिक स्वदेश नफर्किएसम्म अमेरिकी सैनिक फिर्ता नहुने राष्ट्रपति जो बाइडेनको भनाई। अब समाचार विस्तारमा। प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान झण्डै 1.25 घण्टा उहाँहरूबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटका क्रममा मुलुकको समसामयिक राजनीतिक र मन्त्री परिषद विस्तार लगायतका विषयमा छलफल भएको बताइएको छ। सरकारले अस्ति मंगलबार राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएसँगै नेकपा एमाले विभाजन भएर नयाँ दल दर्ता भएपछि तीन शीर्ष नेताबीच आज भेटवार्ता भएको हो। सरकारले कृष्ण जन्माष्टमीमा देशभर र गाई जात्राका दिन काठमाण्ड उपत्यका बाहिरका नेवार समुदायलाई समेत सार्वजनिक विदा दिने निर्णय गरेको छ। आज सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकले सार्वजनिक विदा दिने सम्बन्धमा निर्णय गरेको सरकारका प्रवक्ता एवं कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो।
2078 साल भदौ 7 गते सोमबारका दिन पर्ने गाई जात्रामा काठमाण्ड उपत्यका लागि सार्वजनिक विदा दिँदै आएकोमा सो अवसरमा मुलुकभरका नेवार समुदायको लागि समेत सार्वजनिक विदा दिने 2078 भदौ 14 गते श्री कृष्ण जन्माष्टमी पर्वमा सार्वजनिक विदा दिने राजपत्रांकित प्रथम श्रेणीका सहसचिव श्री दिलीराम शर्मालाई राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा गर्ने र सिंचाई र ऊर्जाका सीडीहरूलाई द्वितीय र प्रथम श्रेणीमा केहीलाई बढुवा गरेको छ।
मन्त्री परिषद बैठकले काठमाण्डौ तराई मधेस द्रुत मार्ग आयोजनाका विभिन्न सहायक संरचनाहरू निर्माणका लागि मकवानपुर जिल्ला अन्तर्गतको कलभैरव र गौरीशंकर सामुदायिक वनको 5.22 हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न तथा त्यहाँका रूखहरू हटाउन स्वीकृति दिने निर्णय गरेको छ। यसैगरी बैठकले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई महारथीमा पदोन्नति गरी प्रधान सेनापति पदमा नियुक्ति गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने, नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले पदबाट दिनुभएको राजीनामा स्वीकृत गर्ने लगायतका निर्णय गरेको कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्र र गणतन्त्र रक्षाका लागि दल विभाजन सम्बन्धी अध्यादेश ल्याउनु परेको बताउनु भएको छ। काठमाण्डुमा आज आयोजित अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष प्रचण्डले अघिल्लो सरकारले ल्याएको अध्यादेश र यो सरकारले ल्याएको अध्यादेशको उद्देश्य फरक रहेको बताउनुभयो। उहाँले केपी शर्मा ओली सरकारले ल्याएको अध्यादेश लोकतन्त्र मास्न र संविधान सिध्याउन थियो भने यो सरकारले ल्याएको अध्यादेश लोकतन्त्र र संविधानको रक्षाका लागि भएको जिकिर गर्नुभयो। प्रचण्डले माधव कुमार नेपाल नेतृत्वको नेकपा एमाले समाजवादी पार्टीले निर्वाचन आयोगबाट मान्यता पाउने बित्तिकै मन्त्री परिषद विस्तार हुने पनि बताउनुभयो। उहाँले आज बिहान सत्ता गठबन्धनका नेताहरूसँग भएको भेटमा नेपाल नेतृत्वको नेकपा एमाले समाजवादी पार्टीले मान्यता पाउने बित्तिकै मन्त्री परिषद विस्तार हुने सहमति भएको बताउनुभयो। देशभर आज थप 3,075 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार 11,946 नमूनाको पीसीआर परीक्षण गर्दा 2,321 जना र 4,492 नमूनाको एन्टिजेन परीक्षण गर्दा 754 जनामा संक्रमण पुष्टि भएको हो। आज थप 2,126 जना संक्रमण मुक्त भएका छन् भने आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोनाबाट निको हुने दर 93.1% रहेको मन्त्रालयले जनाएको छ। यसैबीच संक्रमणका कारण आज थप 33 जनाको मृत्यु भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या 10,429 पुगेको छ। देशभर रहेका 40,500 सक्रिय संक्रमित मध्ये 739 जनाको सघन उपचार कक्षमा र 168 संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विक्रम सम्म 2080 प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज स्थापना गर्ने भएको छ। मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सातवटै प्रदेशमा कलेज निर्माण गर्ने क्रममा नै प्रदेश नम्बर दुईमा मधेस स्वास्थ्य प्रतिष्ठान र राम राजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको भौतिक पूर्वाधार सुचारू भएको विज्ञप्ति मार्फत जनाउनु भएको छ। सहप्रवक्ता डाक्टर अधिकारीले नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाडौँ विश्वविद्यालय मेडिकल स्कूललाई सार्वजनिक मेडिकल कलेजको रूपमा तोकी चिकित्सा शिक्षा ऐन 2075 प्रावधान अनुसार छात्रवृत्ति कायम गर्ने प्रक्रिया समेत शुरू भइसकेको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ। मन्त्रालयले यस अगाडि विभिन्न मितिमा सरकारले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारको लागि गरेका सम्झौता कार्यान्वयनका लागि समेत प्रतिबद्ध भएको जनाएको छ। यस्तै छानबिन समितिले बुझाएको प्रतिवेदनका आधारमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका दोषी ठहर भएका कुनै पनि पदाधिकारीलाई संरक्षण गर्ने नीति मन्त्रालयको नभएको विज्ञप्तिमा उल्लेख गरिएको छ। चीनबाट 8,00,000 मात्रा भेरोसेल खोप नेपाल आइपुगेको छ। गैराती 8,00,000 मात्रा खोप नेपाल आइपुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। प्रवक्ता डाक्टर पौडेलले 16,00,000 मात्रा खरिद गरिएको खोप मध्ये 8,00,000 मात्रा पहिलो चरणमा आइपुगेको हो। उहाँले आज साँझ थप 8,00,000 मात्रा खोप चीनबाट नेपाल आउने बताउनुभयो। यस्तै आगामी शनिबार पनि जापानबाट अनुदानमा 6,00,000 मात्रा एस्ट्राजेनेका खोप आउने उहाँले बताउनुभयो। अहिलेसम्म नेपालमा 1,16,00,000 खोप प्राप्त भइसकेको र प्राप्त भएको खोप प्राथमिकताका आधारमा लगाइने मन्त्रालयले जनाएको छ। सरकारले असोजसम्म खोप लगाउन लक्षित 33% पूर्ण खोप र चैत मसान्तसम्म लक्षित सबैलाई खोप लगाउने लक्ष्य राखेको छ। अहिलेसम्म नेपालमा 47,85,902 पहिलो मात्रा र 36,49,760 पूर्ण मात्राको खोप लगाइसकेका छन्। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर्जी नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि
गेम खेल्दा नि टेन्सन नोजी नेपाल टेलिकमको 4G आफ्नो भन्या आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। घरमाथिबाट आएको पहिरोका कारण दक्षिणी रसुवाको कोल डाँडामा एउटा घर पुरिदा 4 बेपत्ता भएका छन्। भारी वर्षासँगै आएको पहिरोले नौकुण्ड गाउँपालिका 5 कोल डाँडामा गैराती श्यामबहादुर गलानको घर पुरिदा 4 बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। बेपत्ताहरूको खोजी तथा उद्धारका लागि नेपाल प्रहरी नेपाली सेना र सशस्त्र प्रहरी बल घटनास्थल गएको प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद ढकालले बताउनुभयो। पर्वतको जलजला गाउँपालिका 3 वारीबेनीमा सुक्खा पहिरोले पुरिदा एकजनाको मृत्यु भएको छ भने 2 घाइते भएका छन्। आज साँझ गएको पहिरोले वारीबेनीमा रहेको रारा अटो वर्कसप र मर्मतका लागि ल्याइएको जीप पुरिएर जीपका चालक म्याग्दीको अन्नपूर्ण गाउँपालिका 4 टेकमान गर्बुजा पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिनुभयो। पहिरोमा 2 सवारी साधन पुरिएको पनि प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताउनुभयो। नुवाकोटको बेलकोट गढ़ी नगरपालिका 5 लामा चौरमा पहिरो जाँदा आज एकजनाको मृत्यु भएको छ। घरमाथिबाट खसेको पहिरो पन्छाउने क्रममा 43 विष्णु प्रसाद लामी छानेको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तुलबहादुर कार्कीले जानकारी दिनुभयो। पहिरोले घरमा समेत जोखिम भएपछि मृतकका परिवारलाई सुरक्षित ठाउँमा सारिएको प्रहरीले जनाएको छ। पाल्पामा पछिल्लो समय बालविवाह गर्ने र कम उमेरमै बच्चा जन्माउनेको संख्या बढ़ेको छ। गरीबी र चेतनाको कमीका कारण किशोर किशोरीहरूले सानो उमेरमै विवाह गर्ने गरेका छन्। पाल्पाबाट विष्णु खनालको रिपोर्ट।
पाल्पा छोराकी मेनुका रायमाझीले 16 वर्षकै कलिलो उमेरमा बिहे गर्नुभयो। अहिले रायमाझी 20 वर्षको हुनुभयो। उहाँ कम उमेरमै विवाह गरेको कारण विभिन्न समस्या भोग्न बाध्य भएको सुनाउनुहुन्छ।
मैले पनि 16 वर्ष नपुग्दै ललैमा विवाह गरे, अहिलेसम्म मेरो बिहे दर्ता भएको छैन। कम उमेरमा गरिने विवाहले मलाई धेरै समस्या भएको छ। शारीरिक मानसिक विभेद पनि सहनु पर्ने बाध्यता हुन्छ।
जिल्लाको निस्ती, पूर्वखोला, माथागढी, रैनादेवी छोरा लगायतका गाउँपालिका क्षेत्रमा काखमा बच्चा लिएका 16-देखि 20 वर्ष भित्रका किशोरीहरू प्रशस्तै भेटिन्छन्। कक्षा 6-देखि 10 पढ्दै गर्दा प्रेम विवाह हुने गरेको र चाँडै विवाह गर्नु हुँदैन भन्ने उनीहरूमा चेतनाको अभाव रहेको बताउनुहुन्छ स्थानीय जनप्रतिनिधि थमन राणा।
बाल विवाह यसलाई चाहिँ नियन्त्रण गर्नलाई सबभन्दा त चेतना हो। मान्छेहरू कतिपय कुराहरू गरिबीको कुरा पनि छन्, 7-8 पढ्छन्, त्यसपछि स्कुलहरू पनि नजिक छन्, अलिक टाढा जाने, टाढा स्कुल भइसकेपछि मान्छेहरू अब स्कुल छोड्ने, 14-15 वर्षमा बाल विवाह गर्छन्।
बाल विवाहको समस्या शिक्षित समुदायमा भन्दा चेतना स्तर कम भएका, आर्थिक सामाजिक रूपमा पछि परेका समुदायमा बढी भएको पाइएको छ। बाल विवाह न्यूनीकरणमा स्थानीय तहले उल्लेख्य भूमिका निभाउन सकेका छैनन्। पछिल्लो समय सामाजिक सञ्जालको गलत प्रयोग र जनचेतना नभएको कारण बाल विवाह बढेको बताउनुहुन्छ रैनादेवी छोरा गाउँपालिका कि उपाध्यक्ष चेत कुमारी थापा।
बाल विवाह बढ्नुको कारण चाहिँ सामाजिक सञ्जालको बढी प्रयोग भयो। अब बाल विवाह सम्बन्धी सचेतना कार्यक्रमहरू, बाल विवाह गर्दाखेरि कस्तो खालको असरहरू पर्छ र यसका कानूनी उपचारहरू के छन्, तिनी कुराहरूलाई लिएर सचेतना कार्यक्रमले नै यसलाई न्यूनीकरण गर्न सकिन्छ।
कम उमेरमै बच्चा जन्माउँदा गर्भमा रहेको बच्चाको तौल कम हुने, स्वास्थ्यलाई हानि पुर्याउने, पाठेघर खस्ने, आमा र शिशुको मृत्यु हुने जस्ता बेफाइदा हुने भएकाले बाल विवाहलाई निरुत्साहित गर्न चेतना स्तर बढाउन जरुरी रहेको चिकित्सकहरूको सुझाव छ। डाक्टर शिशिर पटेल,
यहाँको अवस्था हेर्दा एकदमै डर लाग्दो छ। बाल विवाह गर्दाखेरिको विभिन्न समस्याहरू आउँछ, जस्तो कि बच्चाको तौल नबढ्ने, आमाको पाठेघर राम्ररी डेभलप भएको हुँदैन, पछि गएर बुढेसकालमा आङ खसिनु, यो सब कारण चाहिँ बाल विवाह नै हो।
पाल्पामा 15-19 वर्ष उमेर भित्रका 51% किशोर किशोरीको बाल विवाह हुने गरेको तथ्याङ्क छ। 14 वर्ष मुनिको उमेरमा विवाह हुनेहरू 10.73% रहेका छन्। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
कञ्चनपुरमा भाइरल ज्वरोका बिरामीको संख्या बढ्दै गएको छ। महाकाली प्रादेशिक अस्पतालमा दैनिक 100 भन्दा बढी भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेको अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो। यसै गरी डोटी जिल्लामा पनि पछिल्लो केही हप्तादेखि भाइरल ज्वरोका बिरामीको संख्या बढ्दै गएको छ। केही दिनदेखि वर्षासँगै अत्याधिक गर्मी बढ़ेको र वातावरणमा आएको परिवर्तनले मानिसमा भाइरल ज्वरोको प्रकोप देखिएको शैलेश्वरी अस्पताल दिपायल पिपल्लाले जनाएको छ। दैनिक 10-15 भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका शैलेश्वरी अस्पतालका स्वास्थ्यकर्मी लोकेन्द्र बोहराले जानकारी दिनुभयो। लामो समयदेखि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको सिसडोल भरिएपछि फेरि समस्या भएको छ। काठमाडौँ महानगरपालिकाले सूचना जारी गर्दै एक हप्ता फोहोर घर बाहिर ननिकाल्न नागरिकलाई आग्रह गरेको थियो। महानगरपालिकाले निरन्तर पानी परिरहेकाले अझै केही दिन फोहोर व्यवस्थापनमा समस्या हुन सक्ने जनाउँदै केन्द्र सरकारसँग छिटोभन्दा छिटो दीर्घकालीन रूपमा फोहोर व्यवस्थापन गर्ने स्थान बञ्चरे डाँडा निर्माण गरेर सिसडोलको विकल्प दिन आग्रह गरेको छ। न्यून आय स्तर भएकाहरूलाई व्यावसायिक र आर्थिक रूपमा समृद्ध बनाउने उद्देश्यले पर्वतको महाशिला गाउँपालिकाले चिया खेती विस्तार अभियान थालेको छ। पर्वतबाट राजन पौडेलको रिपोर्ट।
पर्वतको महाशिला गाउँपालिका 6 फलमखानीमा यसै वर्षदेखि चिया उत्पादन शुरू भएको छ। संरक्षणको अभावमा झण्डै एक दशक अघि लगाइएको चिया खेती अलपत्र परेको बेला महाशिला गाउँपालिकाले चिया खेती संरक्षण तथा विस्तार गर्न थालेको हो। यसको राम्रो उत्पादन गर्न सकेमा प्रति किलो 3,000 पर्ने फलमखानीका वडाध्यक्ष राम सुनार रसाइलीको भनाइ छ। पर्वतमा नै पहिलो पटक शुरू गरिएको व्यावसायिक चिया खेतीबाट तयारी चिया उत्पादन गर्न थालिएको हो। विक्रम सम्बत 2067 सालमा तत्कालीन जिल्ला विकास समिति पर्वतको सहयोगमा शुरू गरिएको चिया खेती लामो समय संरक्षणको अभावमा गौ चरणमा परिणत भएको थियो। साबिक फलामखानी गाविसको वार्ड नम्बर 4, 5, 7, 8 र 9 का दलित समुदायको आय आर्जनमा वृद्धि गर्ने उद्देश्यले चिया खेती शुरू गरिएको बताउनुहुन्छ महाशिला गाउँपालिकाका प्रवक्ता एवं वार्ड नम्बर पाँचका अध्यक्ष जीवन उचाई ठकुरी।
सार्वजनिक र विशेष गरी सरकारी जग्गाहरूमा 20 वर्षको लिजमा लिएर चाहिँ करिब 80 रोपनी जमिनमा चाहिँ यो व्यावसायिक रूपमा चिया खेती गरेर त्यो आयोजनबाट त्यहाँको दलितहरूको आय स्तरलाई विकास गर्ने गरी सामुदायिक स्तरमा चाहिँ सञ्चालन गरेको अभियान।
इलामको जस्तै हावापानी भएकाले यहाँ चिया खेतीको सम्भावना रहेको छ। 1800 मिटरको उचाइमा रहेको साबिक फलामखानी गाविसलाई चिया खेतीको पकेट क्षेत्र बनाउने गरी तत्कालीन समयमा 20,000 चियाका बिरुवा रोपिएको थियो। गत वर्ष उत्पादन भएको चिया टिप्ने तयारी भए पनि कोरोना भाइरस र प्राविधिकको अभाव भएका कारण टिप्न नसकेको सुनाउनुहुन्छ प्रवक्ता ठकुरी।
गत वर्ष नै हामीले टिप्ने तयारी गरेका छौँ, तर गत वर्ष यो लकडाउनको कारणले गर्दा टिप्न सकेनौँ। हामीसँग त्यो प्राविधिक जनशक्ति हामीले इलामबाट ल्याएर त्यो प्रशोधनको लागि र टिप्ने परिपाटीलाई चाहिँ सिक्नु पर्ने भएको हुनाले गत वर्ष हामीले सम्भव भएन। करिब 10,000 बिरुवाहरू यो वर्ष चाहिँ उत्पादन भएका छन्।
फलामखानीमा चियाको व्यावसायिक विकास गर्दै लैजाने गाउँपालिकाको नीति तथा कार्यक्रममा समेत समेटिएको छ। राजन पौडेल, रेडियो नेपाल पर्वत।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब अन्तर्राष्ट्रिय समाचार। तालिबानीहरूले मुलुक छाड्न चाहने अफगानीहरूलाई विमानस्थल प्रवेशमा रोक लगाइरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी फौज स्वदेश फिर्ता हुने समय सीमापछि पनि अफगानिस्तानमा रहन सक्ने बताउनु भएको छ। राष्ट्रपति बाइडेनले यो महिनाको अन्त्यसम्ममा सबै सैनिक फिर्ता गर्न चाहनु भए पनि 15,000 अमेरिकी नागरिक अझै अफगानिस्तानमै फँसिरहेकाले उनीहरूलाई स्वदेश नफर्किएसम्म सैनिक फिर्ता नगर्ने संकेत गर्नुभएको छ। अझै 4500 अमेरिकी सैनिक करजाई विमानस्थलमा रहेका र उनीहरूको बाहिरी घेरामा तालिबानी लडाकु तैनात छन्। तालिबानी लडाकुले भ्रमण कागजपत्र नभएका अफगानीलाई रोके पनि कागजपत्र भएकै केही अफगानीलाई पनि अवरोध खड़ा गरेका छन्। एकजना अफगानी अनुवादकले भने अस्ट्रेलियाली सैनिकसँगै मुलुक छाड्न खोज्दा उनलाई तालिबानीहरूले खुट्टामा गोली हानी विमानस्थलमै प्रवेश दिएनन्। केही अमेरिकी नागरिकहरूलाई पनि तालिबानीहरूले विमानस्थल जानै नदिएको बताएका छन्। यसैबीच अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले संयुक्त अरब इमिरेट्समा शरण लिनुभएको छ। तालिबानीहरूले राजधानी कब्जा गरेसँगै राष्ट्रपति घानी निर्वासनमा जानुभएको हो। संयुक्त अरब इमिरेट्सको विदेश मन्त्रालयले घानी र उहाँको परिवारलाई मानवताको आधारमा ससम्मान आश्रय दिएको बताएको छ। राष्ट्रपति घानीले आफू भागेर पलायन भएको नभई सम्भावित रक्तपात रोक्न मुलुक छाड्नु परेको प्रष्ट पार्नु भएको छ। पाकिस्तानको पंजाब प्रान्तमा शक्तिशाली बम विस्फोटमा परि कम्तीमा 3 जनाको मृत्यु भएको छ भने 50 जना भन्दा बढ़ी मानिस घाइते भएका छन्। सिया मुस्लिम समुदायलाई लक्षित गरी विस्फोट गरिएको अल जजिराले जनाएको छ। कुनै पनि समूहले घटनाको जिम्मेवारी भने लिएको छैन। अब आर्थिक समाचार।
विश्व बैंकले नेपाललाई करिब 7 अर्ब नेपाली रूपियाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने भएको छ। नेपालको उच्च शिक्षामा विशिष्टताको प्रवर्धन कार्यक्रम सञ्चालनका लागि विश्व बैंकले दिन लागेको सहयोग सम्बन्धी सम्झौता पत्रमा अर्थ सचिव मधु कुमार मरासिनी र विश्व बैंकको तर्फबाट नेपाल सहित मालदिव र श्रीलंका लागि कन्ट्री डाइरेक्टर फारिस हदाद जेरभोसले हस्ताक्षर गर्नुभएको छ। हस्ताक्षर कार्यक्रममा अर्थ सचिव मधु कुमार मरासिनीले युवाहरूलाई आफ्नो पूर्ण क्षमता हासिल गर्न सघाउन मानव पूँजीमा लगानी गर्नु नेपालको प्राथमिकता रहेको उल्लेख गर्नुभयो। उहाँले यसबाट COVID-19 महामारीका कारण शिक्षा प्राप्त गर्नबाट वञ्चित भएका विद्यार्थीहरू लाभान्वित हुने पनि बताउनुभयो। कार्यक्रममा विश्व बैंकका कन्ट्री डाइरेक्टर फारिस हदाद जेरभोसले गुणस्तरीय उच्च शिक्षालाई पहुँचयोग्य, समावेशी तथा श्रम बजारको आवश्यकतासँग सान्दर्भिक गराउन सहयोगले योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। चन्द्रगिरी हिल्स रिसोर्टमा बस्न जाने पाहुनालाई लक्षित गरेर चन्द्रगिरी केबल कार सञ्चालनमा ल्याइएको छ। दोस्रो चरणको कोरोना संक्रमण देखिएपछि बन्द रहेको केबल कारलाई चन्द्रगिरी हिल्स रिसोर्टमा बस्न जाने पाहुनालाई लक्षित गरेर स्वास्थ्य मापदण्डको पालना सहित सञ्चालनमा ल्याइएको हिल्सका महाप्रबन्धक अभिषेक विक्रम शाहले बताउनुभयो। 100 कोठा रहेको चन्द्रगिरी हिल्स रिसोर्टमा अहिले दैनिक 40-50 कोठा पाहुनाले भरिँदै आएका छन्। चितवन जिल्लामा माछापालन व्यवसायको प्रवर्धनका लागि करिब 3 करोड़ रूपियाँ विनियोजन गरिएको छ। मत्स्य पोखरी क्षेत्र विस्तारका लागि 2,50,00,000 रूपियाँ र पुरानो मत्स्य पोखरी मरमत तथा सम्भारका लागि बजेट स्वीकृत गरिएको भेटनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख डाक्टर दयाराम चापागाईले बताउनुभयो। विनियोजित रकमबाट जिल्लाको 75 बिघा क्षेत्रफलमा माछा पोखरी निर्माण गरिनेछ। साताको अन्तिम कारोबार दिन शेयर बजार सूचक नेप्से दोहोरो अंकले घटेको छ। बिहिबार सूचक 18 अंकले घटेसँगै शेयर बजार 3180 बिन्दुमा पुगेको छ भने कारोबार रकम घटेर 20 अर्ब 50 करोड़ रूपियाँमा झरेको छ।
आर्थिक समाचारमा हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेल समाचार अजय बमबाट।
नेपाली प्रशिक्षक मनिष तिमिसेना भारतको आई लीग च्याम्पियन गोकुलम केरला एएफसीको कुलरक्षक प्रशिक्षक नियुक्त भएका छन्। एएफसी ए लाइसेन्स कोर्समा सहभागी भएका 33 वर्षीय तिमिसेना र केरला बीच सन् 2021-22 सिजनका लागि सम्झौता भएको हो। सम्झौता अनुसार उनी सन् 2022 मे अन्तिमसम्म क्लबमा आबद्ध रहनेछन्। आई लीग टोलीमा कुनै पनि नेपाली प्रशिक्षक आबद्ध भएको यो पहिलो अवसर हो। गोकुलम त्यही टोली जसको महिला टोलीले महिला आई लीग जित्दा त्यसबाट नेपाली राष्ट्रिय टोलीकी सावित्रा भण्डारीले खेलेकी थिइन्। गत सिजन गोकुलमको महिला र पुरुष दुवै टोलीले लीग उपाधि जित्न सफल भएको थियो। तिमिसेनाले आई लीग टोलीको गोलकिपर प्रशिक्षक नियुक्त हुनुलाई आफ्नो सँगै नेपाली फुटबलका लागि पनि खुशीको खबर भएको बताएका छन्। इन्फाको धरान एकाडेमीका गोलकिपर प्रशिक्षकका रूपमा कार्यरत 33 वर्षीय तिमिसेनाले खेलाड़ीका रूपमा 3 स्टार आरसीटी हिमालयन शेर्पा बाँसबारी स्वयम्भू ब्रिगेड बोइजबाट खेलिसकेका छन्। ओमनमा हुने पुबुवा न्युगिनी संघको मैत्रीपूर्ण सिरिज र आईसीसी विश्वकप क्रिकेट लीग दुई अन्तर्गत ओमन र अमेरिका बीचको त्रिकोणात्मक सिरिजका लागि नेपाली टीम अर्को साता ओमन जाने भएको छ। अहिलेको तालिका अनुसार नेपाली टीम आउँदो मंगलबार अर्थात 24 तारिकमा ओमनका लागि जानेछ। हाल 19 खेलाड़ी बन्द प्रशिक्षणमा रहेकोमा शुक्रबारसम्ममा ओमन जाने टीमको टुङ्गो लाग्नेछ। क्यानले हाल प्रशिक्षणमा रहेका सबै खेलाड़ीको भिसाका लागि पत्रचार गरे पनि अबको दुई दिनमा अन्तिम खेलाड़ीको सूची क्यानले सार्वजनिक गर्ने तयारी गरेको छ, जसमा 17 खेलाड़ी ओमन जाने बताइएको छ। त्यसपछि नेपाली टीम निर्धारित तालिका भन्दा केही चाँडो ओमन पुगेर पीएनजीसँगको खेल अगाडि केही दिन प्रशिक्षण गर्नेछ। त्यसपछि नेपालले पीएनजीसँग सेप्टेम्बर 5 डे र 8 डे नाइट खेल खेल्नेछ। त्यो दुई खेलको सिरिज सकिएपछि नेपाली टीमले आईसीसी विश्वकप क्रिकेट लीग दुई अन्तर्गत अमेरिका र ओमनसँग त्रिकोणात्मक सिरिज खेल्नेछ। ला लिगा फुटबल लीग सिजनको डिसोमले प्रसारण गर्ने भएको छ। डिसोमले नेपाली टेलिभिजनको इतिहासमा नै पहिलो पटक ला लिगा फुटबल लीग प्रसारण गर्न लागेको हो। स्पेनको घरेलु तथा सबैभन्दा माथिल्लो दर्जाको फुटबल लीगको रूपमा लिइने यो प्रतियोगिताको नेपालका लागि पेटीभी तथा डिजिटलको विशेष प्रसारणको आधिकारिक डिसोमले प्राप्त गरेको छ।
अब मौसम सम्बन्धी जानकारी। मनसूनी वायुको प्रभावले अझै 3 दिन देशका अधिकांश स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसूनी वायुको प्रभावसँगै न्यूनचापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको र बंगालको खाड़ीको उत्तर पश्चिमी भागमा निम्न चापीय प्रणाली रहेकाले अझै 3 दिन मनसून सक्रिय भई अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। यसैबीच आगामी 24 घण्टामा देशभर सामान्यतया बदली भई केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ भने प्रदेश नम्बर 1, प्रदेश नम्बर 2, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 26.1 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस, वर्षा 32.4 मिलिमिटर। काठमाडौँको अधिकतम तापक्रम 29 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस, वर्षा 18.2 मिलिमिटर। पोखराको अधिकतम तापक्रम 31.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 22.2 डिग्री सेल्सियस, वर्षा 48.2 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 31.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 24.4 डिग्री सेल्सियस, वर्षा 0.3 मिलिमिटर र दिपायलको अधिकतम तापक्रम 34 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 24.8 डिग्री सेल्सियस र वर्षा 0.1 मिलिमिटर रहेको छ। समाचारको अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। सत्तारूढ़ दलका शीर्ष नेताबीच मन्त्री परिषद विस्तार र मुलुकको समसामयिक राजनैतिक परिस्थितिका बारेमा छलफल। रसुवाको कोल डाँडामा पहिरोले घर पुनिँदा 4 जना बेपत्ता। नेपालमा आज थप 3075 जनामा कोरोना भाइरस संक्रमण पुष्टि। संक्रमित 33 जनाको मृत्यु। 2126 जना संक्रमण मुक्त। विक्रम सम्बत 2080 प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज स्थापना गर्ने स्वास्थ्य मन्त्रालयको योजना। र अफगानिस्तानबाट सबै अमेरिकी नागरिक स्वदेश नफर्क सम्म अमेरिकी सैनिक फिर्ता नहुने राष्ट्रपति जो बाइडेनको भनाई। हवस् त, साँझ 7 बजेको समाचार पूरा भयो। 8 बजे अंग्रेजी भाषामा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्ते।